بسم اللہ الرحمن الرحیم جاء الحق وزہق الباطل ان الباطل کان زہوکا۔ جی ناظرین، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ کائنات میں سب سے عظیم جگہ وہ مکہ ہے، اور سب سے عظیم گھر اللہ کا گھر ہے، اور اس گھر میں جس کو شرف حاصل ہوا ہے ولادت کا، وہ صرف ایک ذات ہے، اور ہماری مراد ہیں حضرت علی ابن ابی طالب علیہ السلام۔ جی ہاں ناظرین، آج 13 رجب المرجب ہے، اور پورے عالم اسلام میں، پوری دنیا میں آج خوشیوں کا ماحول ہے، اور جہاں کہیں بھی دیکھا جا رہا ہے وہاں بس خوشیاں ہی خوشیاں نظر آ رہی ہیں۔ کیوں؟ اس لیے کہ خلیفہ رسول حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی ولادت باسعادت کا دن ہے۔ جی ہاں، 13 رجب میں آپ کی ولادت واقع ہوئی ہے، تو امت مسلمہ کی خدمت میں ہم تبریک اور تہنیت عرض کریں گے۔ اور چونکہ آج عالمی یوم پدر کے عنوان سے بھی منایا جاتا ہے، کائنات میں ہم جو نبی اکرم صلی اللہ علیہ وسلم سے احادیث ہم کو ملتی ہیں، ان میں 4 چیزوں کی طرف آپ نے دیکھنا عبادت فرمایا ہے۔ سب سے پہلی چیز کعبے کی طرف دیکھنا عبادت ہے، دوسری چیز قرآن مجید کی طرف دیکھنا عبادت ہے، تیسری چیز حضرت علی علیہ السلام کے چہرے کی طرف دیکھنا عبادت ہے، اور چوتھی چیز یعنی باپ کے چہرے کی طرف دیکھنا عبادت ہے۔ جی ناظرین، تو یہ جو آج کا ہمارا پروگرام ہے، آج راہ مبین کی جگہ پر ایک اسپیشل پروگرام آپ کے لیے لے کر آئے ہیں 13 رجب کے حوالے سے، کہ جس میں ہمارے سامنے مولانا بلال حسین جعفری صاحب بھی موجود رہیں گے، کہ جو ہم کو بتائیں گے کہ آج عالم پدر جو ہے، جو عالم یوم پدر ہے، اس کے عنوان سے کہ باپ کی کیا اہمیت احادیث میں وارد ہوئی، اور بالخصوص حضرت علی علیہ السلام نے کیا فرمایا ہے۔ جی ہاں، تو عالمی یوم پدر کے عنوان سے بھی ہم آپ کی خدمت میں مبارکباد پیش کریں گے۔ تو آئیے سب سے پہلے میں ہی شروع کرتا ہوں، اور اپنے والد محترم کی خدمت میں سلام عرض کرتا ہوں، اور دعا کرتا ہوں کہ خداوند عالم ہم تمام لوگوں کے والدین کو زندہ رکھے۔ اور جی ہاں، تو ناظرین آئیے ایک مختصر وقفے کے بعد پھر حاضر۔ جی ناظرین، آج ہی کے دن کو کیوں یوم پدر کے عنوان سے منایا جاتا ہے؟ اس کا وجہ، سبب، غرض، غایت، علت، ریزن یہ ہے کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی حدیث ہے کہ انا و علی ابوا ہذہ الامہ، میں اور علی اس امت کے باپ ہیں۔ جی ہاں، تو حضرت علی علیہ الصلوۃ والسلام بھی امت کے باپ ہیں، اور شاید اسی چیز کو نظر میں رکھتے ہوئے علامہ میر انیس صاحب نے کیا خوب کہا تھا کہ ماں فاطمہ ہیں مومنوں کی، باپ علی ہیں۔ جہاں نبی اکرم صلی اللہ علیہ وسلم اور آپ کی ازواج ہم مومنوں کی ماں ہیں، وہیں پر امت کی ماں جناب فاطمہ زہرا سلام اللہ علیہا بھی ہے۔ تو آئیے عالمی یوم پدر کے عنوان سے پروگرام شروع کر رہے ہیں۔ قبلہ السلام علیکم ورحمۃ اللہ۔ پروگرام میں خوش آمد عرض کرتے ہیں، بہت شکر گزار ہوں۔
میں بھی اسی طرح آپ کو اور سامعین محترم کو ہدیہ تبریک عرض کرتا ہوں، اور ساتھ ہی امیر المومنین علیہ الصلاۃ والسلام کی ولادت باسعادت کے موقع پر تمام دنیا کے باپ جتنے بھی ہیں ان سب کی خدمت میں ہدیہ تبریک عرض کرتا ہوں، اور دعا کرتا ہوں کہ خداوند متعال ان کا سایہ ہمارے سروں پر قائم و دائم فرمائے۔ اور اسی کے ساتھ ہی چند آیات اور احادیث کا سہارا
جی
لیتے ہیں
انشاءاللہ۔ بالکل۔ تو قبلہ، جیسے عالمی یوم پدر ہے، ابھی مثلا اس میں سب سے بڑی چیز جو ہے ہمارے لیے خود احادیث ہیں۔ مثلا ہمارے لیے کوئی بھی جی چیز جب ہم اس کو حوالہ بناتے ہیں، تو احادیث اگر ہمارے سامنے ہوتی ہیں، اس کو قبول کرنا ہمارے لیے اور لوگوں کے لیے آسان ہوتا ہے۔ تو احادیث کی روشنی میں آپ ماں باپ کا جو احترام ہے، بالخصوص حضرت علیہ السلام کی احادیث کی روشنی بیان فرمائیں۔
جی، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، والصلاۃ والسلام علی محمد وعلی بیتہ الطیبین الطاہرین المعصومین، لا سیما بقیۃ اللہ فی الارضین روحی و الواح العالمین، اما بعد، وقال اللہ تعالی فی کتاب المجید و فرقان الحمید و قوله الحق و هو اصدق الصادقین۔ بسم اللہ الرحمن الرحیم، لا تعبدون الا اللہ و بالوالدین احسانا، وقال رسول اللہ صلی اللہ علیہ وآلہ وسلم انا و علی ابواب هذه الامه۔ تو اس ضمن میں کہ قرآن کریم ہمارے لیے راہ ہدایت اور چراغ ہدایت ہے، اور اسی کے ساتھ ہی پیغمبر نے فرمایا کہ میرے اہل بیت بھی راہ ہدایت اور ہدایت کا چراغ ہیں، اور جب ہم ان کو دیکھتے ہیں کہ قرآن اور احادیث کو ملا کے اور پیغمبر کے آل کے فرامین کو دیکھتے ہیں، تو وہاں والدین کا بہت بڑا مقام ہے، اور خصوصاً ہمیں یہ جو مقام ملا ہے وہ اہل بیت علیہ السلام کی احادیث کے ضمن میں اور ان کی روشنی میں ہم تک یہ پہنچائے کہ کون سا نمونہ ہو سکتا ہے کہ ہم ان دنیا والوں کو بتائیں کہ باپ ہو تو ایسا ہو، ماں ہو تو اس طرح ہو، کہ جس طرح آپ فرما رہے تھے کہ پیغمبر نے فرمایا کہ میں اور علی اس امت کے باپ ہیں، اور واضح ہے کہ قرآن مجید میں اگر انسان پہلے خداوند متعال کے کلام الہی میں اگر انسان غور و خوض کرے تو وہاں میں نے چار سورے ایسے دیکھے ہیں کہ جہاں پر خداوند متعال اپنی عبادت کا ذکر فرما رہا ہے، وہاں فوراً فرمایا ہے وَبِالْوَالِدَيْنِ احسانا۔
واقعاً عجیب ہے، جہاں یعنی اللہ کی عبادت ہے اس کے فوراً بعد
ماں باپ کا تذکرہ ہے
کہ والدین کی اطاعت،
بالکل والدین کی اطاعت کی جائے۔ تو اب والدین کی اطاعت کو اگر ہم دیکھتے ہیں تو مولا امیر علیہ السلام فرماتے ہیں کہ یہ والدین ہی ہیں کہ جو بچے کو مسلمان یا کافر بناتے ہیں، یعنی والدین کی تربیت کا اثر ہوتا ہے اولاد پر۔ اور خود معصوم فرماتے ہیں کہ دیکھیں جب بھی آپ والدین کو دیکھتے ہیں تو والدین ہی ہمیں خدا تک لے جاتے ہیں، موحد وہی بناتے ہیں۔ ہمیں کیا معلوم کہ خداوند متعال ہے، ہمیں کیا معلوم کہ 124,000 انبیاء پیغمبر ہیں۔ یہ خداوند متعال کا والدین پر ایک لطف ہوتا ہے کہ ان کی تربیت کا یہ اثر ہوتا ہے کہ خدا تک ہمیں لے جاتے ہیں، پیغمبر تک لے جاتے ہیں، قرآن تک لے جاتے ہیں۔ تو آج دیکھتے ہیں کہ کون سا ایسا نمونہ اور الگو ہے اور ایسا ہے کہ انسان اگر کسی کی پیروی کر سکتا ہے تو وہ ہستی امیر المومنین علیہ الصلوۃ والسلام ہے کہ جن کی آج ولادت ہے۔ اور اس ولادت کے موقع پر ہم سب کو تبریک عرض کرنے کے ساتھ ساتھ یہی کہتے ہیں کہ ہم اپنے ان لوگوں کو دیکھیں کہ جو واقعاً والد ہیں، باپ ہیں۔ تو اگر وہ باپ بننا چاہتے ہیں تو باپ جس طرح امیر المومنین تھے، علی تھے، اسی طرح لفظ علی کا معنی بلند ہے، یعنی وہ باپ ہیں تو بلند ہیں۔ معیار پدر، معیار باپ جو ہے نا، وہ ایسا ہونا چاہیے کہ خود خداوند متعال اس پر فخر کرے۔ اور واضح ہے کہ امیر المومنین علیہ الصلوۃ والسلام نے ایسی تربیت فرمائی کہ حسنین شریفین، کہ جن کو بارے میں پیغمبر کو کہنا پڑا کہ الحسن والحسین و سید شباب اہل جنہ، یا کہنا پڑا کہ یہ میرے ہی بیٹے ہیں۔ اور خداوند متعال نے جب امیر المومنین کو دیکھا کہ ہر مقام پر، ہر فضیلت میں سب لوگوں سے، حتیٰ کہ کائنات کے ان لوگوں سے کہ جو لوگ اس کے ہم عصر تھے، اور اس سے لے کر قیامت تک کے جتنے لوگ ہیں، وہ سب کے سب انہی کو نمونہ قرار دیتے ہیں ہر حوالے سے، باپ کے حوالے سے، عبادت کے حوالے سے، فضیلت کے لحاظ سے، زہد کے لحاظ سے۔ اب یہاں پر ایک چند نکات ہیں جو ہم واقعاً اس سے درس اور سبق لیتے ہوئے ہم چاہتے ہیں کہ امیر المومنین علیہ السلام کی زندگی پر تھوڑا سا غور و خوض کریں کہ کیسے باپ تھے، ہمیں کس طرح باپ ہونا چاہیے،
اگر اس کوئی نمونہ عمل
ہونا چاہیے۔ اگر ہم زہد میں دیکھتے ہیں کہ وہ اس قدر زہد ہیں کہ کسی کی مال، کسی کی دولت کی طرف آنکھ نہیں اٹھاتے، بلکہ اپنا مال اللہ کی راہ میں وقف کر دیتے ہیں، خرچ کر دیتے ہیں۔ مثلا ہم دیکھتے ہیں کہ یہودیوں کے باغ میں کام کر رہے ہیں، کنواں کھودتے ہیں، اور کنواں کھود کر وہی جو کچھ بھی لیتے ہیں وہ آ کر فقراء میں بانٹ دیتے ہیں، اور پھر جب خود ان کے پاس جو سرمایہ ہوتا ہے وہ غریبوں میں اس طرح بانٹ دیتے ہیں کہ حضرت قمر جو ان کے صحابی ہیں، انہوں نے کہا کہ رات کی تاریکی میں ہم نے دیکھا کہ امیر المومنین ایک خرابے کی طرف جا رہے ہیں، تو میں بھی ان کے پیچھے پیچھے چلا۔ جب دیکھا کہ امیر المومنین کے کندھے پر ایک روٹیوں کا گٹھا ہے اور وہ اٹھائے لے آہستہ آہستہ خراما جا رہے ہیں، تو میں نے ان کی جو ہے نا اس چال کو دیکھ کر میں نے کہا کہ لگتا ہے کہ کوئی اہم کام ہے جس کے لیے یہ گھر سے باہر نکلے ہیں، میں بھی ان کے پیچھے چل پڑا۔ لیکن جب قریب تھوڑا سا دور کر کے میں نے ان کو دیکھا کہ وہ روٹیاں اٹھائے ہوئے ہیں اور وہاں غربا سوئے پڑے ہیں، فقراء ہیں، ان کے سراہنے کے ساتھ ساتھ انہوں نے ایک ایک دو دو روٹیاں اٹھا کر رکھنا شروع کی۔ تو جب روٹیاں رکھ رہے تھے تو میں تھوڑا سا قریب ہو کر سلام کیا، عرض ادب کرنے کے بعد عرض کیا کہ مولا یہ تو آپ کے ماننے والے نہیں ہیں۔ تو حضرت نے فرمایا کہ کاش کہ ہمارے ماننے والے ہوتے تو ہم ان روٹیوں کے ساتھ ساتھ نمک بھی رکھتے۔
یعنی ایک چیز اور اضافہ،
فرمایا۔ تو دیکھیں کہ انہوں نے یہ باپ ہونے کا ایک ایسا نمونہ دیا ہے کہ دیکھیں باپ فقط اپنے بچوں کی فکر میں نہیں رہتا، وہ کائنات کے بچوں کی فکر میں رہتا ہے۔ ایسا باپ ہو تو وہ کائنات کا باپ بن سکتا ہے، نمونہ بن سکتا ہے۔ اور تنہا یہ نہیں ہے کہ وہ آ کر یہاں پر بنا ہے، بلکہ پیغمبر نے فرمایا انت ابو تراب، تم ابو تراب ہو، یعنی جو بھی چیز مٹی سے پیدا ہوئے تم اس کے باپ ہو،
اس کے
سید و سردار ہو، مولا ہو۔ یعنی اب دیکھیں کہ جتنی بھی کائنات ہیں، اب اس کے لیے فقط ایک ہم انسانوں کو لے رہے نہیں، جو چیز بھی مٹی سے بنی ہے اس کو ابو تراب کہا گیا۔ حضرت امیر المومنین کا یہ لقب خود ایک عکاسی ہے اس بات کی کہ وہ ایسا نمونہ بن سکتے ہیں کہ خداوند متعال نے انہیں چنا ہے کہ کائنات میں۔ اور پھر ہم اس کے ضمن میں اگر دیکھتے ہیں کہ تأدبوا بآداب اللہ وتخلقوا بأخلاق اللہ، کہ آداب الہی اور اخلاق الہی کے اگر پیکر ہیں تو وہ امیر المومنین ہیں،
بے شک
اور پیغمبر اسلام ہیں۔
پیغمبر نے اپنے بعد جن کو چنا اور جن کو اپنا وہ بتایا, خود خداوند متعال نے جس طرح پیغمبر اسلام کے لیے فرمایا کہ انت علی خلق نظیم, کہ تم خلق عظیم کے مالک ہو, تم بہت بڑی سیرت رکھتے ہو, اور حتیٰ کہ اسی خلق عظیم کا خلیفہ اس بلا فاضل اور وسیع کہ جو من کنت مولا و فحاز علی مولا کا مستاق حقیقی ہے, انہوں نے امیر المومنین علیہ السلام اپنے آپ کو نہیں کہا کہ میں امیر ہوں, بلکہ وہ خرابے میں جا کر لوگوں کے گھروں میں جا کر لوگوں کی روزی پہنچاتے ہیں, حتیٰ کہ دیکھتے ہیں کہ یمبو ایک علاقہ ہے عرب میں, اب جو لوگ دیکھا ہے انہوں نے وہ گئے کہ ہزار حق کوئیں ایسے ہیں کہ جو امیر المومنین نے اپنے دست مبارک سے کھودے ہیں, اور تنہا کھودے نہیں بلکہ جب پانی نکل آتا تو اس پانی کے ساتھ وقف نامہ لکھ کے رکھ دیتے تھے کہ یہ فقراء اور مساکین کے لیے پانی ہے.
واہ واہ, یعنی کسی بھی ہے, یعنی حضرت علیہ الصلوۃ والسلام کا خود یہ جو 4 سالہ پیریڈ ہے حکومت کا, اس میں ہم دیکھتے ہیں کہ آپ نے اس طرح سے مثلا اپنے کاندھے پہ مشک اٹھا کے یا روٹیاں اٹھا کے اس طرح سے لوگوں کی مدد کی ہے. یہ کسی بھی پریزیڈنٹ یا کسی بھی مثلا بڑے آدمی کے لیے بہت مشکل کام ہے کہ وہ پبلک کے لیے اس طرح سے کوئی کام کرے, تو یہ سب سے بڑا نمونہ ہو سکتا ہے.
بڑا نمونہ ہو سکتا ہے کہ انہوں نے کہا کہ دیکھیں ہمیں یہ نہیں ہے کہ ہم سارا جمع پونجی اپنے لیے کر رہے ہیں اپنی اولاد کے لیے, نہیں, انہوں نے کہا کہ ہم کائنات کے بچوں کی فکر اور درد رکھتے ہیں. امیر المومنین نے یہ فرمایا کہ جو بھی آج کی دنیا میں اپنے آپ کو باپ کہلوانا چاہتا ہے وہ امیر المومنین والا دل رکھے, وہ اس طرح کا دل وسعت والا رکھے کہ اس کو دوسرے بچوں کی جگہ بھی دل میں ہو, کہ دوسرے بچوں کو جگہ دے سکے, یتیم بچے کہیں کہ یہ ہمارا باپ ہے. یہ دیکھتے ہیں کہ 19 ماہ رمضان مبارک کو جب ان کو ضربل لگتی ہے اور 21 کو جب شہادت ہوتی ہے تو امام حسن اور امام حسین علیہ السلام ان کو نجف میں جا کر دفن کرنے کے بعد جب ایک جگہ سے گزرے تو دیکھا ایک نبینے کی گریہ کی آواز آ رہی ہے, تو پوچھا, نزدیک گیا اور پوچھا کہ کیوں رو رہا ہے, کہا کہ آج 3rd دن ہے کہ میں بھوکھا اور پیاسا ہوں. کہا کہ کس لیے؟ کہا کہ مجھے لگتا ہے میں نبی نہ ہوں, میرے منہ میں آ کر وہ لقمہ دینے والی ہستی لگتا ہے کہ اس کائنات سے اٹھ چکی ہے. تو انہوں نے جب یہ صفات پوچھی تو کہا کہ کس طرح آپ نے دیکھا تو نہیں ہے؟ کہا کہ جب بھی وہ آ کر کھانا مجھے دے رہے ہوتے تو ان کی زبان پر سبوح قدوس رب الملائکۃ والروح کی تسبیح کا ذکر ہوا کرتا تھا, یعنی ایسی تسبیح کر رہے ہوتے تھے ان کی صفات کا. کوئی ایسا آدمی ابھی 3 دن ہو چکے ہیں میں بھوکھا ہوں, کوئی نہیں آیا, تو وہ انہوں نے اپنے آپ بھائی دونوں گلے لگا کر گریہ کرنے لگے. انہوں نے کہا وہ ہمارا ہی باپ ہے, وہ ایسا باپ ہے کہ جنہوں نے ہمیں تک ہمیں نہیں بتایا کہ وہ کیسا, انہوں نے کس طرح ان کی تربیت کی. اور اس کے علاوہ خود ہم دیکھتے ہیں کہ مہمان نواز کس طرح ہیں اور عبادت کس طرح کرتے ہیں, شجاعت کس طرح رکھتے ہیں, علم کس طرح رکھتے ہیں. تو ایک باپ جو اپنے گھر کا سرپرست ہو اس کو اس طرح ہونا چاہیے جو امیر المومنین نے تمام جتنے بھی فضائل ہیں وہ سب ہمیں نمونے کے طور پر یہاں پر دے کر گئے ہیں, چھوڑے ہیں تاکہ ہم عبادت کریں تو وہ ہمارے لیے ایسا نمونہ ہے. کہتے ہیں خدایا میں تیری عبادت تیرے جنت کے لالچ سے نہیں کر رہا, تیرے جہنم کے خوف سے نہیں کر رہا, بلکہ تجھے لائق عبادت سمجھتے ہوئے تیری عبادت کر رہا. تو یہ باپ اس طرح ہے. اور پھر روزی کے حالت میں تو ہمیں آج کی دنیا میں آپ دیکھتے ہیں کہ جہاں حرام اور حلال ملا جا رہا ہے اور وہ باپ یہ نہیں دیکھتا کہ میں کہاں سے روزی لا کے ان کو بچوں کو کھلا رہا ہوں, جس کی تربیت کا اثر برا یا اچھا ہو سکتا ہے. تو امیر المومنین نے یہ بتایا کہ دیکھو میں مزدوری کر کے ایک کڑکتی دھوپ میں پسینے سے شرابور ہو کر میں بچوں کے لیے نہ تنہا اپنے بچوں کے لیے کھانا لاتا ہوں بلکہ دوسروں لوگوں کے بچوں کو دیتا ہوں کہ تمہیں یہ درس دے دوں کہ تاکہ تم جب بھی کوئی کھانا یا بچوں کی روزی کا بندوبست کرو تو حلال روزی ہو, ایسی ہو کہ جس میں کسی قسم کی حرام میں امیزے حرام کے امیزے نہ ہو. اب دیکھتے ہیں کہ کوئی حلال حرام یہ جو تربیت کا اثر ہوتا ہے برا, اس کی وجہ یہ ہے کہ حرام حرام ملا ہوا ہوتا ہے, کوئی سود کا مال لے رہا ہے, کوئی غیر مخمص مال کھلا رہا ہے, کچھ جھوٹ بول کے مال کما رہا ہے. تو ہم امیر المومنین کے سیرت
حرام کی آمیزش تھوڑی بہت ہوتی ہے
تو اب امیر المومنین کو ہم دیکھیں کہ حضرت امام صادق علیہ السلام فرماتے ہیں کہ میرے جد امیر المومنین نے زندگی کے میں ایک ذرہ برابر بھی اپنے مال میں حرام کی آمیزش نہیں رکھی. یہ بہت بڑی بات ہے کہ ایک باپ جو دنیا میں اپنے بچوں کو نمونہ کے طور پر اس دنیا میں چھوڑ کر جانا چاہ رہا ہے تو اسے چاہیے کہ ایسے بچے ہوں تاکہ اس کی تربیت کا یہ اثر ہو, کہیں کہ یہ حسن و حسین ہے, کہیں کہ یہ وہ بچے ہیں کہ جن کے باپ ایسے تھے. چونکہ باپ پر
جی جناب, ویسے یہ جو تربیت کا اثر ہے یہ میرے خیال سے بچپن ہی سے یہ سب چیزیں شروع ہوتی ہیں, اس لیے کہ میں سمجھتا ہوں کہ سب سے بڑا جو مدرسہ ہے انسان کا وہ گھر ہوتا ہے, ماں کی آغوش ہوتی ہے اور باپ کی لوریاں سب سے بڑا ہوتی ہے. جی اب جبکہ میں نے یہ بھی دیکھا ہے کچھ لوگوں کو कि उनके बाप का इंतकाल हुआ और वो टूर्नामेंट करा रहे हैं, अभी क्रिकेट का टूर्नामेंट होता है ना, तो अब जैसा बच्चे को आप सिखाएंगे तो ऐसा ही होगा। अगर मजालिस आपने सिखाई होंगी, कुरान सिखाया होगा, तो बच्चे आपके बाद कुरान पढ़ेंगे, कुरान की तिलावत दूसरों से करवाएंगे। लेकिन अगर टूर्नामेंट आपने उसको सिखाया, खेल सिखाया, तो टूर्नामेंट कराएगा।
ये खुद अमीर मोमिनीन अस्सलाम के जिंदगी को देखकर बाद में जब हालात देखते हैं कि उनके बुरे असरात होते हैं, तो उसमें एक बुरा असर मेरे जहन में आ गया। अभी मैं चाह रहा हूँ कि सामेईन की खिदमत में हाजिर हूँ आपकी खिदमत में, कि एक आदमी अपना शौक से शादी करना चाह रहा था, उसने एक बीवी जो है ना मसलन अपनी मर्जी से, इश्क मोहब्बत से उसने शादी की। जब उसका बाप मरीज पड़ गया तो चार पाई पर पड़ा था, तो बीवी ने कहा कि देखो ये यहीं पर जो है ना हंगता मुंहता है, इसको जो है ना उठाओ और घर से बाहर फेंक दो, वरना मैं इस घर से निकल कर चली जाऊंगी। इस हालत तक वो मजबूर हो गया कि बाप को बांध करके दरिया में जाकर डाल दिया। जब दरिया में डालकर वापस आया तो जमाने के गुजरने का तो पता नहीं होता, जमाना गुजरने में कितना देर होता है। खुदावंद यही फरमाते हैं कुरान में कि तिलकल अय्यामुन नुदावेलुहा बैनन्नास, कि हम लोगों के जमाने के हवादिस को बदला करते हैं ताकि पता चले कभी अमीर कभी गरीब कभी,
यानी जमाना जो गुजर चुका है वो फिर जमाना, इसी तरह से एक के बाद
जी। तो वो उसकी हालत यही हो गई कि उसके बेटे ने भी उसी तरह शादी की और वो बाप उसी बाप की उसी चारपाई पर पड़ा है, और उस बेटे को उसकी बीवी ने भी वही कहा कि देखो इसको उठाकर आप फेंको दरिया में, नहीं तो मैं जहाँ से निकल के चली जाती हूँ। वो भी मजबूर हुआ और उसने जाकर उसको जब दरिया में फेंकना चाहा तो बाप को पता चल गया कि मैंने इसके जद को इसके दादा को यहीं फेंका था, तो बेटे को कहता है बेटा थोड़ा सा आगे जाकर मुझे फेंको, यहाँ पर तुम्हारे दादे को मैंने फेंका था
जी।
तो वो फौरन वहां से तौबा तैयब होकर वापस आता है, बीवी को तलाक दे देता है
ताकि ये बात तक मेरे न चलने।
हाँ, यानी ये सिलसिला मेरी पोश्त में ना जाए, क्योंकि ये तरबियत का असर है ना।
अभी जाहिर है वो अपने बाप को फेंक के आया था, उसका बेटा उसको फेंक रहा है, फिर उसका पोता उसको फेंकने
उसको फेंकने जाएगा, तो ये सिलसिला चल पड़ेगा। तो इस सिलसिले को रोकने के लिए उसके बेटे के जहन में आया कि ये तो वाजह है कि मेरे बाप ने मसलन बुरा काम किया था, तो अब मुझे नहीं करना चाहिए। तो अब उसमें किसी किस्म की कोई ऐसी हलाल की यानी रोजी का ऐसा असर था कि वो वापस लौट आया और उसने अपना वही तरबियत करना शुरू कर दी और वो सिलसिला मुनकते हो गया। यहाँ भी यही देखते हैं।
शुक्रिया जी। नाज़रीन, तो आइए एक मुख्तसर वक्फा लेते हैं और हमारी गुफ्तगू जारी रहेगी पेदर के उनवान जी। नाज़रीन, तो आज चूंकि यौम पिदर है तो हम गुजारिश करेंगे आपसे, बल्कि आपका खुद फ़र्ज़ भी है कि अपने वालिदैन को आज कोई एक छोटा सा भी अगर हो तो चलेगा हदिया दें, कोई छोटा सा भी गिफ्ट, कोई किसी तरह का हदिया हो अगर वो ज़िंदा हो, और अगर मरहूम हो चुके हैं तो कम से कम उनके लिए आज एक फातिहा ज़रूर पढ़ दें। तो आइए, हमारी गुफ्तगू चल रही है पिदर के उनवान से जी।
तो आपकी खिदमत में और सामईन की खिदमत में मैं अर्ज़ कर रहा था कि हमें चाहिए कि इस रोज़े पिदर के हवाले से हम अमीर मोमिनीन अस्सलाम की ज़ात वाला सिफात पर नज़र करें और देखें कि हमारे लिए ऐसा नमूना है कि न तो नमूना है बल्कि वो हकीकी बाप हैं, हमारे हकीकी वालिद हैं, पैगंबर और अमीर मोमिनीन, जिनकी हदीस अहले सुन्नत हमारे भाइयों की कुतुब में मौजूद है, हमारे वहाँ भी मौजूद है। ये ऐसी मुत्तफ़िका हदीस है कि जिस पर सब कायनात के जितने भी मुसलमान लोग हैं वो सब भाई भाई मानते हैं कि ये वाकई ये कायनात के बाप हैं
जी।
यहाँ हदीस अबू तुराब की मौजूद है, यहाँ जो पैगंबर की है कि हम हैं और अमीर मोमिनीन बाप हैं। तो इस हवाले से हम देखते हैं कि अमीर मोमिनीन की ज़िंदगी का कोई ऐसा लम्हा नहीं कि जिसमें उन्होंने बाप के नमूने अकबल को ना छोड़ा हो इस दुनिया में। और इसमें हम कई नमूने पेश कर सकते हैं कि इमाम सादिक अलैहिस्सलाम फरमाते हैं कि हमारे जद अमीर मोमिनीन का फरमान है कि बाप में तीन ऐसी सिफात होनी चाहिए कि जिसके हवाले से वो बेटे की तरबियत में इब्तदा में वो अंजाम दे। पहला यह है कि बच्चे का अच्छा नाम रखे, दूसरा यह है कि बच्चे को अच्छी तालीम कुरान मजीद की तालीम दे ताकि उस तालीम कुरान के हवाले से, और फिर उनके सामने ऐसा नमूना बने कि नमाज पढ़े, रोज़ा रखे, कुरान पढ़े ताकि उस पर असर हो, उस पर असर होने के हवाले से। फिर बाप के लिए ये कहा गया कि देखें खुद बाप जो है ना बेटे के लिए ये है कि वो अपने बाप के लिए क्या है, उसको नाम से ना बुलाए, उसको बुलंद आवाज़ से आवाज़ ना उठाए यानी उस पर, और पीछे चले उसके आगे ना चले, यानी ये जो आदाब हैं हमें पैगंबर इस्लाम से लेकर अहले बैत अलैहिस्सलाम तक हमें मिले हैं कि जहाँ पर ये काफ़ी नमूने हैं।
और वैसे भी नमूना जब कोई चीज़ बनती है तो खुद उसमें इंसान सबब होता है। मिसाल के तौर पे एक आलिम दीन के पास एक शख्स आता है और वो कहता है कि जी मेरा बेटा नमाज नहीं पढ़ता, मैं नमाज पढ़ता हूँ, मेरा बेटा नमाज नहीं पढ़ता है, मैं रोज़ा रखता हूँ, ये रोज़ा नहीं रखता है। हालांकि उसकी उम्र छोटी थी, मसलन 13-14 साल का, ये नमाज नहीं पढ़ता है। कहा तो तुमने क्या किया इसके साथ में? कहा बस मैं इसको रोज़ कहता हूँ नमाज पढ़ो नमाज़ पढ़ो। कहा नहीं, तुमको ये नहीं करना है बल्कि तुम खुद इसके सामने नमाज पढ़ने खड़े हो जाओ, जब ये तुमको نماز پڑھتا ہوا دیکھے گا تو یہ خود بھی پھر اس کے اندر پیدا ہوگا کہ جی میں بھی نماز پڑھوں, تو انسان خود نمونہ بنے تو کچھ ہو سکتا
ہے. یہی ہے کہ امام صادق علیہ الصلوۃ والسلام کے زمانے میں ایک آدمی یہودی تھا, وہ مسلمان ہوا تو معصوم نے فرمایا کہ دیکھو تم اپنے ماں باپ یہودی ہیں لیکن ان کا اس طرح احترام کرو کہ انہیں محسوس ہو کہ تم نے ان کا مذہب چھوڑ دیا ہے. کہے کہ مولا کیا کروں؟ انہوں نے کہا پاؤں دھلائیں, انہیں کھانا دیں, انہیں ان کے کپڑے دھلائیں, یعنی ایسا احترام کریں کہ ان کو خود محسوس ہو. تو اس نے اسی طرح جا کر کیا تو انہوں نے کہا کہ بیٹا لگتا ہے کہ آپ نے ہمارا مذہب اور دین چھوڑ دیا ہے. کہے کہ ہاں میں نے چھوڑ دیا ہے لیکن احترام کے ساتھ بڑے پیار سے جب کہے تو انہوں نے کہا کہ دیکھو جس مؤسس اور جس مربی نے تمہاری تربیت کی ہے ہمیں ان کے پاس لے چلو, اور وہ مجبور ہوا انہیں لے کر کے امام صادق علیہ الصلوۃ والسلام کے پاس جب آیا تو قریب ہی سے وہ سجدہ کرنا جو یہودیوں کے مذہب میں تھا وہ سجدہ کرنا پڑے تو امام علیہ السلام نے روکا اور انہیں اٹھا لیا اور گلے لگایا اور فرمایا کہ ہمارے دین میں ایسا نہیں ہے. تو والدین کا جب احترام, انہوں نے کہا کہ ہم نے آپ کے ان سیرت اور نمونوں کو ہم نے بچوں کی تصویر میں اور لباس میں جب ہم نے دیکھا تو فوراً ہم مجبور ہو گئے کہ اس دین کو اپنائیں آخر میں کہ ہماری وہ ذلت اور رسوائی سے رہائی حاصل ہو سکے, تو وہ مسلمان ہو گئے. تو دیکھیں ہم خود والدین جس طرح بھی ہوں والدین اپنی اولاد کے لیے ایسا نمونہ بنے کہ وہ
بہرحال والدین کا احترام تو واجب ہے, ولو ان کے کافر ہی
کیوں نہ ہو, کیونکہ والدین کا احترام تو آپ کی خدمت میں عرض کیا کہ قرآن مجید میں یہاں تک کہ ولا تکلہما اف, سورہ بنی اسرائیل کے 15 نمبر آیت ہے کہ قضا ربک اللہ تعبدوا وبالوالدین احسانا, کہ خدا کی عبادت کرو اور والدین کے ساتھ احسان, اور تنہا احسان نہیں آگے پوری آیت ہے کہ قل رب ارحمہما کما ربیانی صغیرا, کہ آپ ان کے لیے رحمت کی دعا مانگے کہ خدایا جنہوں نے مجھے بچپنے میں مجھ پر رحم کیا ان پر تم ان کے بڑھاپے میں رحم فرما. یعنی خداوند متعال سے یہ بھی دعا کرنا ہے والدین کے لیے, یعنی والدین کا وہ مقام ہے کہ جو میں نے آپ کی خدمت میں عرض کیا کہ خدا نے اپنی عبادت کے حکم کے ساتھ ساتھ ان کے احسان پر احسان کا فوراً حکم.
میرے خیال سے کئی ایک حکم اللہ نے وہاں پہ بیان کیا ہے, مثلا خود نماز کا حکم بھی ہے, زکات کا حکم بھی اللہ نے بعد میں بیان کیا ہے, پہلے ماں باپ کی اطاعت اور ماں باپ کا احترام,
چونکہ ماں باپ نمونہ بننا ہے. ماں باپ جب وہ نماز تو پہلے نہیں پڑھے گا, پہلے وہ زکات تو نہیں دے گا, وہ ماں باپ کو دیکھے گا کہ وہ زکات دے رہے ہیں, وہ نماز پڑھ رہے ہیں, وہ یعنی کام اچھے کر رہے ہیں, تو یہ بیٹا بھی ان کو دیکھ کر اسی طرح وہ انجام دے گا. تو خداوند متعال نے فرمایا کہ دیکھو یہ وہ باپ ہے کہ جس باپ کی محبت, یعنی ابھی بچہ پیدا نہیں ہوا لیکن بچے کی محبت باپ کے دل میں ڈال دی, ماں کے دل میں, اور یہی ہم نے محبت پھر برعکس بھی ڈال دی کہ جب ماں باپ بوڑھے ہوتے ہیں تو باپ کی اور ماں کی محبت ان کے دل میں اس طرح ڈال دیتے ہیں کہ پیغمبر کے پاس ایک آدمی آتا ہے کہتے ہیں کہ یا رسول اللہ میں یہ میری دعائیں قبول نہیں ہوتی, کہے کہ تمہارے ماں باپ زندہ ہیں؟ کہے کہ نہیں زندہ نہیں ہیں. کہے کہ مر گئے ہیں؟ تو کہے کہ جب مر گئے ہیں تو ان کے پاس جا کر ان کی قبروں کے پاؤں,
یعنی قبر کے پاس,
قبر کے پاس پاؤں کی طرف بیٹھ کر کے دعا مانگو والدین کے صدقے تمہاری دعا قبول ہو گئی. یعنی یہ مقام بتا رہا ہوں جب ابھی زندہ نہیں ہے. پھر کہا کہ وہ ماں باپ جب مر گئے تھے تو بچہ تھا, مجھے معلوم نہیں ہے, میرے رشتہ داروں نے مجھے پالا ہے, تو کہا کہ دیکھو میرے سامنے یہاں دو قبریں بناؤ, ایک کی باپ کی محسوس کرو کہ یہ تمہارے باپ کی قبر ہے اور یہ تمہاری ماں کی قبر ہے, ان کے پاؤں کی طرح بیٹھ کر کے دعا مانگو کہ خدایا مجھے میرے ان والدین کے صدقے میرے گناہ بخش دے اور میری دعا قبول فرما. تو یہاں تک یعنی پیغمبر نے
ابھی چونکہ آپ نے بات قدم کی ہے تو نبی اکرم صلی اللہ علیہ وسلم کی ایک حدیث میرے ذہن میں ہے کہ جو میں ناظرین کے گوش گزار کرنا چاہتا ہوں. نبی اکرم صلی اللہ علیہ وسلم کا فرمان ہے کہ جو کوئی بھی اپنے والدین کے قدموں کو بوسا دے گا, قدموں کو چومے گا, تو گویا ایسا ہے کہ اس نے کعبے کی چوکھٹ کو چوما ہے. قبلہ اتنا درجہ اللہ نے نبی کے ذریعے سے بیان فرمایا ہے کہ مثلا لوگوں کو بتائیں کہ اتنا درجہ ہے کہ جو کعبے تک نہیں جا سکتے ہیں وہ اپنے والدین کے قدموں کو
چوم لیں. یہ اسی وجہ سے بتایا کہ ہر آدمی تو دور دراز علاقے سے وہاں تک تو نہیں پہنچ سکتا, لیکن خدا نے اس دور دراز علاقے اور وقت کو اور ٹائم کو اور اس فاصلے کو کم کر کے کہا کہ تمہارے والدین تمہارے پاس ہے, تم ان کی قدموں کو چومو گے تو تمہیں وہی ثواب ملے گا جو کعبہ کا ہے. اور ہم امیر المومنین علیہ السلام کی جن کی ولادت باسعادت ہے ان کو دیکھتے ہیں تو ایسا اکمل نمونہ ہے کہ جہاں پر باپ کے لحاظ سے دیکھا جائے تو وہ حقیقی باپ ہے, اور کعبہ کے لحاظ سے دیکھا جائے تو کعبہ میں ہی ولادت ہوئی ہے کہ کسی بچے کی ولادت نہیں ہوئی, حتیٰ کہ عیسیٰ علیہ السلام کی ماں کو ان سے دور کر دیا گیا, کہا کہ ہذا بیت المقدس عبادت لا بیت الولادت, یہ عبادت کا گھر ہے ولادت کا گھر نہیں. اور پھر تیسرا یہ ہے کہ آپ فرما رہے تھے کہ عالم کی طرف نگاہ کرنا کیا ہے, عبادت ہے, قرآن کی طرف نگاہ کرنا, تو امیر المومنین میں یہ چار نمونے پائے جاتے ہیں, والد بھی ہیں, कि देखना इबादत, और फिर काबा में पैदा हुए तब भी इबादत, और खुद काबे में देखेगा तो वाज़ेह है कि मौलद काबा है। और आलम खुद अमीर मोमिनी ऐसे आलम है कि जिनके खुद यानी कहते हैं कि जो कुछ पूछना चाहो मुझसे पूछ लो, मैं आसमान और जमीन के रास्तों से ज्यादा आगा हूं। तो यहां पर हम देखते हैं कि अमीर मोमिनीन अस्सलाम ने और उनके औलाद और अम्मे मासूमीन ने जो नमूने छोड़े हैं वो ऐसे नमूने हैं कि खुद इमाम सज्जाद अलैहिस्सलाम से रिसाले हकूक को हम देखे थे, तो पूरा एक रिसाला हकूक में बाप और माँ के हक, बाप का हक, भाई का हक, ये हकूक बयान किया है। तो वाज़ह है कि अपने अजदाद से ये हकूक को बयान किया कि कहीं तक हमारा ये पैगाम पहुंच जाए। दीन इस्लाम और पैगंबर इस्लाम ने इसी वजह से पाए एक माल तक और तकमील तक पहुंचा कि दीन इस्लाम का कोई गोशा नहीं है कि जिसका नमूना ना हो।
जी
बाप देखें तो अमीर मोमिनीन जैसे बाप, और अगर माँ देखें तो हजरत ज़ारा सलामुल्लाह अलैहा जैसी माँ, आना ऐसे नमूने हमें शर्म आती है कि हम उनके सामने किस तरह अपने आप को जो है ना वो पेश कर सके, सुरखुरू हो पाए। तो उसके लिए हमें चाहिए कि आज के दिन इन्हीं चीजों को देखकर हम दो काम करें। एक तो उनका शुक्रिया अदा करें कि जिन्होंने हमें वालिदैन ने हमारी तरबियत की और हमें इस मकाम तक पहुंचाया कि हम उन्हें हदिया दे सके, जितना भी हदिया हो। और दूसरा खुद अमीर मोमिनीन को हदिया दें, दो रकअत नमाज पढ़ें, ये बेहतरीन हदिया है अमीर मोमिनीन अलैहिस्सलाम के लिए। क्यों? इस वजह से कि वो हमारे हकीकी और रूहानी बाप है।
जी।
तो उन रूहानी, जहां जिस्मानी बाप का हक होता है वहां रूहानी बाप का भी हक होता है। तो इन दोनों के हवाले से अब इस यानी पुर मुसर्रत तकरीब में अगर हम कोई हदिया दे सकते हैं, कम अज कम यही होता है कि उनको अच्छे नाम से, अच्छी दुआओं से, अच्छे चीज से याद करें कि वाकई आइंदा नस्लों के लिए ये नमूना जो है ना उनको एक तज़किरे के तौर पर याद रहे।
जरूरी है आपके लिए, इसलिए कि बहरहाल एक जरिया है इस कायनात में आने के लिए। बहुत शुक्रिया, वाकई इस्तेफादा किया है। और मेरे ख्याल से अभी वक्त हमारे पास जो है वो जी उसी के हवाले से, यानी अभी जो मसलन आलमी रोज़े पेदर है, गुफ्तगू हमारी कुल्लन उसी के हवाले से चल रही है। तो अगर कोई ख़ास पैगाम आप नाज़रीन को देना चाहते हो तो?
मेरी नज़र में यही है कि हम जहां नमूने की बात आ गई तो वहां हम यही पैगाम देंगे कि जितनी भी कायनात के माँ बाप हैं, चाहे काफिर हैं चाहे मुसलमान हैं, वो सब यही चाहते हैं कि अपनी औलाद की अच्छी से अच्छी तरबियत करें ताकि वो उनके लिए अच्छा नमूना हो, बाद वाली नस्ल के लिए और बाद वाली उम्मत के लिए वो ऐसा करार पाएं कि लोग या अच्छे नाम से याद करें। तो यहाँ कोई भी नहीं चाहता माँ बाप के मैं अपने बच्चे की तरबियत में, कोई मसाइल होते हैं कि जो ममाने बनते हैं, लेकिन हम आइए इस दिन को देख करके एक ऐसा पैगाम जो अमीर मोमिनीन अलैहिस्सलाम के हवाले से है कि जो तन्हा यको तन्हा वलीद काबा है, जो मौलद काबा तन्हा है, वो तन्हा ऐसा नमूना है कि इस नमूने के अलावा ना पहले कोई नमूना था ना क्यामत तक कोई बाद में नमूना हो सकता है। आइए उनकी तारीख पढ़ें, उनकी सीरत पढ़ें, उनकी सीरत को देखें कि वो किस तरह के बाप थे, किस तरह उन्होंने हलाल रोजी कमाई, किस तरह उन्होंने हलाल तरीके से बच्चों की तरबियत की। हमें चाहिए कि कम अज़ कम ये है कि बच्चों की हलाल तरीके से रोजी का बंदोबस्त करें, कि जिस तरह माँ बच्चे की आगोश और उसका पहला गहवारा है तरबियत का, बाप का काम होता है कि रोजी तलाश करके बच्ची की,
यानी जितने भी कुल्ली तौर पर जितने भी हजरत की जिंदगी में फजाइल पाए जाते हैं उनको अपने अंदर इंसान समोने की कोशिश करे, यानी उनके राह अमल उसको बनाने की कोशिश करे
जी, ताकि इंसान जो है ना अंदक नस्लों के लिए वो एक नमूना छोड़ जाए कि जिस तरह हमारे लिए नमूना है, हमारे लिए हमारे माँ बाप, फिर उनके अजदाद, यानी इस तरह सिलसिला हमारे अमीर मोमिनीन और पैगंबर तक जाता है। तो वाज़ह है कि ये दीन अकमल और कामिल है, और जहां तक क़यामत से पहले ये दीन के कमाल तक पहुंचने का यही जरिया है कि हम बच्चों की तरबियत सही करें। जब बच्चों की तरबियत हम सही करेंगे तो उनके लिए माँ बाप बहुत से नमूने, इमाम खुमैनी रहमतुल्लाह अलैह को देखे कि कैसे नमूना थे, शहीद मुतहरी कैसे नमूना थे, यानी ऐसे ऐसे नमूने हैं कि जो अब उलमा में पाए जाते हैं कि खुद उन्होंने ऐसी तरबियत की कि जो आज हम देखते हैं कि वहां तक हम पहुंच सके। हम तो ये नहीं कहें कि चलें वो तो हमारी सुनी सुनाई बातें, ये तो अभी देख रहे हैं हम कि कायनात में वाज़े नमूना ऐसे हैं कि जिनकी वीडियो है, फिल्में हैं और पूरी जिंदगी की तारीख मौजूद है कि इमाम खुमैनी रहमतुल्लाह अलैह अपने सादे लिबास में है और सादे लिबास के साथ अपना खाना पीना ऐसा है कि सादा है
जी,
ताकि बच्चों में तमा, लालच और दुनिया कमाने
की कोई चीज
ना रहे, कि ताकि हलाम हराम और हलाल मिल जाए और तरबियत में दखल और जरर हो। तो यहाँ पे यही है कि जो रूहानी बाप होता है या जिस्मानी बाप होता है कोशिश करता है, लेकिन ये जमाने के हालात की वजह से मजबूर होकर हराम को हलाल, वरना कोई बाप नहीं चाहता। मैं भी किसी बाप की वो नहीं, बल्कि मैं तो दुआ कर रहा हूँ,
बल्कि सभी कोशिश करते हैं कि हलाल रोजी हम अपने बच्चों को दें, ताकि उससे बेहतर से बेहतर तरबियत कर सके, हो सके और फिर दीन के रास्ते में आगे तक बढ़ सके। बहुत शुक्रगुजार हैं आपके जनाब के वाकई ने इस्तेफादा किया है, और हम आपसे यहाँ खुदा हाफिजी करेंगे, और इसके बाद जो हमारा दूसरा इंशाल्लाह शेर व शायरी का हिस्सा है वो शुरू हो जाएगा। जी नाज़रीन, तो आइए अब हम एक मुख्तसर वक्फे के बाद फिर हाजिर होते हैं। नाज़रीन, जहाँ खराज अकीदत बारगाह बेकस पनाह अहले बैत अलैहिमुस्सलाम में नसर ने पूरा हिस्से के साथ पेश किया है, यानी अपना पूरा हक अदा किया है, वहीं नज़्म भी किसी तरह से पीछे नहीं रहा है, और नज़्म ने भी बढ़ चढ़ कर मदाहे और मिधत और कसीदा खानी की है अहले बैत अलैहिमुस्सलाम की। तो आइए प्रोग्राम का दूसरा हिस्सा जो हमने मखसूस किया है शेर खानी के लिए, और यहाँ पर सिबतनुल हुसैनी साहब हमारे साथ में मौजूद हैं, तो इंशाल्लाह उसको शुरू कर रहे हैं, क्योंकि आज तेहरा रजब है और चारों तरफ खुशियों का समा है। तो आइए हम भी अशार के ज़रिए से अपनी इस मजलिस महफिल को पुरनूर बनाते हैं। सलामुन अलैकुम रहमतुल्लाह।
अलैकुम सलाम रहमतुल्लाह।
प्रोग्राम में खुश आमदीद, और इसी तरह मुबारकबाद भी पेश करते हैं
आपको भी, मैं बहुत बहुत मुबारकबाद पेश करता हूँ।
जी बहुत शुक्रिया। तो आज चूँकि आलमी योम पिदर भी है, हज़रत अलैहिस्सलाम की विलादत बासादत भी है, तो आप हमारे नाज़रीन के लिए कौन से अशार लेकर आए हैं?
सबसे पहले तमाम नाज़रीन की खिदमत में मैं तबरीक व तहनियत अर्ज़ करूँगा, और इसी के साथ साथ एक मुबारकबाद का शेर अर्ज़ करूँगा, और फिर एक मनकबत आपकी समातों की नज़र करूँगा। मुबारक हाज़रीन महफ़िल, मुबारक हाज़रीन महफ़िल, ज़हूर महदी ज़रूर होगा, मुबारक हाज़रीन महफ़िल, ज़हूर महदी ज़रूर होगा, और नसीब होगी उसे ज़ियारत, और नसीब होगी उसे ज़ियारत, जिसे मयसर शऊर होगा, अली का नूर जो फैला में उसकी ही नूर होगा, अली के चाहने वालों का है फरीज़ा ये, अली के चाहने वालों का है चाहत, अमल में लाए अली की चाहत, अमल में लाए अली के दिल को सरूर होगा, मुबारक हाज़री ज़रूर होगा, अली 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 है नुल्ला वजहुल्ला नूरुल्ला हुज़्नुल्ला, या अली अली अली
ऐसे होते हैं अली के नौकर, ऐसे होते हैं अली के नौकर, ऐसे होते हैं अली के नौकर, ऐसे होते हैं अली के नौकर। देख कर में समुसलमान, देख कर में समुसलमान को कहती है नजर, ऐसे होते हैं अली के नौकर। तुमने मौला की मोहब्बत का नजारा देखा, लश्कर कुफर ज़्यादा था मगर हार गया, चंद अफराद ने लबनान का नक्शा बदला, अरे भागने वाले जरा देख तो पीछे मुड़कर, ऐसे होते हैं अली के नौकर। तर्ज सलमान जो है आज जहां में हक पर, कॉल और फेल में दिखलाए जो बन के कंबर, आज इस दौर में वो खाम नई है रहबर, हमला जिस पर नहीं कर सकता है दुश्मन डर के, ऐसे होते हैं अली के नौकर। आके मैदान में नसरुल्ला ने ये दिखलाया, मैं पिसर सैयद ज़हरा का हूँ ये बतलाया, आईना दुश्मन इस्लाम को ये दिखलाया, जिसमें आता था नजर मंजर फतेह खैबर, ऐसे होते हैं अली के नौकर, ऐसे होते हैं अली के नौकर, ऐसे होते हैं अली के नौकर। बात करने के लिए जब भी ज़बानें खोलें, अपने किरदार को मीज़ान अमल पे तोलें, लाख हम खुद को गुलामे दर है दर बोलें, बात जब है कि हमें देख के बोले है दर, ऐसे होते हैं अली के नौकर, ऐसे होते हैं अली के नौकर, ऐसे होते हैं अली के नौकर।
जज़ाकअल्लाह, बहुत बहुत वाकई शुक्रगुज़ार हैं, और यानी एक मखसूस अंदाज़ में और बहुत प्यारी आवाज़ में हमारे नाज़रीन को महसूस फरमा रहे थे, बहुत शुक्रगुज़ार हैं आपके। जी नाज़रीन, तो अब हमारा वक्त ख़त्म हुआ चला है, और हम शुक्रगुज़ार हैं आप तमाम नाज़रीन के, और अपने जो यहाँ पर काशनास तशरीफ़ फरमा थे स्कॉलर, इस्लामिक स्कॉलर उनके भी, और इसी तरह से शायर मोहतरम जनाब सिप्तान हुसैन साहब के भी। जी नाज़रीन, तो फिर आखिर में हम एक गुजारिश करेंगे कि कम से कम जिस तरह से भी हो सके वालिदैन को ज़रूर हदिया दें, और हम फिर आखिर में दुआ करते हैं कि खुदा वंदे मुताल हमको हज़रत अली अलैहिस्सलाम का सच्चा पैरोकार बनने की तौफीक मरहमत फरमाए। आमीन या रब्बल आलमीन। वस्सलामु अलैकुम वरहमतुल्लाह वबरकात। शुक्रिया।